रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादमा श्रोताहरूलाई स्वागत गर्दछु। म विमल गेवाली। आदरणीय श्रोताहरू, हरेक दिन बिहान हाम्रो केन्द्रीय प्रसारणबाट यसै समयमा नियमित रूपमा प्रस्तुत हुँदै आएको अन्तर्सम्वाद कार्यक्रममा हामीले आम चासोसँग सम्बन्धित विषयमा केन्द्रित रहेर विभिन्न व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आजको श्रृंखलाभित्र राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील गेवालीसँग कुराकानी गर्ने तयारीमा हामी छौं। 2072 साल वैशाख 12 गएको विनाशकारी भूकम्पले पुर्याएको क्षतिपछि शुरू गरिएको पुननिर्माण प्रक्रियाको एउटा महत्वपूर्ण चरणमा अहिले हामी पुगेका छौं। काठमाडौँमा यति बेला धरहरा निर्माणको प्रसंग निकै चर्चामा छ। भूकम्पले ढालिएको धरहरा अब उठिसकेको छ। धरहरा निर्माणको प्रसंगसँग समग्र पुननिर्माण प्रक्रियाको सन्दर्भ जोडेर हामी राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील गेवालीसँग सम्वाद गर्छौं। उहाँ यति बेला हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। सुशील सर, नमस्कार।
हजुर, नमस्ते।
कुराकानीमा स्वागत छ यहाँलाई। राष्ट्रिय पुननिर्माण प्राधिकरणको नेतृत्व सम्हालिसकेपछि पुननिर्माण प्रक्रियामा अहोरात्र खटिरहेको अवस्थामा हुनुहुन्छ। यो क्रममा यति बेला अब सबै नेपालीहरूको एउटा स्वाभिमानसँग पनि जोडिएको काठमाडौँको धरहरा निर्माण सम्पन्न भएर त्यसलाई उद्घाटन गर्ने चरणमा पुग्नु भएको छ र त्यसको तयारीको खबर छ। धरहरा निर्माणको सन्दर्भ सुरुमा जानकारी गराइदिनुहोस् न।
यो धरहरा वर्ष साल वैशाख 12 गते जतिखेर हाम्रो पुरानो धरहरा चाहिँ भत्कियो सम्पूर्ण रूपमा, तत्पश्चात हामीहरूले यो धरहराको पुनर्निर्माण गर्नुपर्छ भनेर चाहिँ सोच अगाडि सार्यौं। त्यसरी सोच अगाडि सार्दाखेरि हाम्रो अगाडि दुईटा विकल्पहरू थिए। एउटा अहिले नै भइरहेको धरहरा जान्छ त्यही ठाउँमा बनाउने, त्यसो गर्दाखेरि हामीले पुरानै चाहिँ पुनास्मृतिबाट धरहरा बनाउन सम्भव थिएन, यसलाई बलियो पनि बनाउनु पर्ने थियो। तसर्थ हामीले निष्कर्ष के निकाल्यौँ भने हामीले अहिले बनिरहेको धरहराको भइरहेको पहिलादेखिको धरहरालाई चाहिँ यथावत रूपमा जस्तो छ त्यस्तै हामी भावी सन्ततिको लागि चाहिँ हेर्नको लागि, अवलोकन गर्नको लागि र त्यसलाई एउटा चाहिँ जान्नको लागि चाहिँ त्यो जस्ताको चाहिँ राखौँ, त्यसलाई संरक्षण गरेर हिसाबभित्र चाहिँ राखौँ, त्यसो भने सबैले हेर्न पाउने अवस्था बन्नेछ। र त्योभन्दा बाहिर चाहिँ त्यसैको नजिकै रहने गरिकन हामीले नयाँ धरहराको निर्माण गर्यौँ, जसले गर्दा चाहिँ धरहराको स्वरूप कस्तो थियो भन्ने चाहिँ थाहा हुन्छ र चाहिँ सबै नेपालीहरूको चाहना काठमाडौँ उपत्यकाको विषयावलोकनको पनि गर्न सकिने र चाहिँ सहरको केन्द्रमा सबैले चाहिँ एउटा इमेजको हिसाबले हाम्रो काठमाडौँको सहरको इमेजको हिसाबले पनि सदियौँदेखि चाहिँ रहिराखेको त्यो धरहरा यसलाई चाहिँ बनाउनुपर्छ भन्ने निष्कर्ष निस्केर हामीले त्यो धरहराको निर्माणको काम थालनी गऱ्यौँ। त्यसो गर्दाखेरि माननीय प्रधानमन्त्री केपी शर्मा ओलीजीले आफ्नो पहिलाको कार्यकालकै समयमा मेरो धरहरा मै बनाउँछु भन्ने चाहिँ अभियान चाहिँ सुरु गर्नुभयो र त्यो अनुसार चाहिँ यो काम चाहिँ हामीले सुरु गरेछौँ। हामीले चाहिँ 2073 साल असार 29 गतेका दिन चाहिँ नेपाल सरकारको मन्त्री परिषदले प्राधिकरणलाई चाहिँ हामीलाई चाहिँ जिम्मेवारी दिएको थियो यो काम अगाडि बढाउनको लागि। हामी फागुन 4 गतेका दिन 73 साल फागुन 4 गतेका दिन प्रधानमन्त्रीबाट चाहिँ मेरो धरहरा मै बनाउँछु भन्ने अभियान घोषणा भएर पुनर्निर्माण कोष चाहिँ स्थापना गऱ्यौँ र त्यसमा कोषमा विभिन्न तह तबकाबाट रकमहरू चाहिँ जम्मा पनि भए र हामीले चाहिँ नेपाल सरकारको रकम र चाहिँ सबैले चाहिँ उपत्यकाको चाहिँ जुन चाहिँ सहयोग रकम छ त्यसलाई समेत चाहिँ समावेश गरिकन यो काम अगाडि बढाएका हौँ। हामी 78 साल वैशाख 11 गते यसको चाहिँ शिलान्यास गरिएको थियो र आज करिब 2 वर्ष 4 महिनाको अवधिभित्रमा धरहराले यो COVID-19 चाहिँ प्रतिकूलता र अरू थुप्रै खालका चाहिँ साइड एक्सपिरियन्स लगायतका चाहिँ समस्याहरूका बावजुद, चुनौतीहरूका बावजुद आज चाहिँ धरहरा हाम्रो सामु खडा भएको छ।
आकार र उचाइको सन्दर्भमा विगतमा रहेको पुरानो धरहरा र अहिले तपाईँहरूले निर्माण गर्नुभएको धरहराको सन्दर्भमा अलिकति जानकारी गराइदिनुहोस् न।
यो धरहराको विगतको धरहरा हाम्रो 9 तलाको मात्रै थियो, युद्ध संसदले 90 सालको भूकम्प पछाडि निर्माण गर्न लगाउँदाखेरि 11 तलाबाट 2 तला चाहिँ धरेर सीमित भएर 9 तलामा सीमित भएको थियो। भित्री रूपमा प्रत्येक बाहिरबाट हेर्दाखेरि 9 तला देखिए पनि 1 तला बराबर 2 तला पृष्ठपट्टि रहने भएको हुनाले 18 तलाको धरहरा थियो पहिला। अहिले हामीहरूले त्यो धरहरालाई चाहिँ पुरानो भीमसेन थापाको समयमा जुन धरहरा थियो त्यसै हाइटमा हामीले देखिरहेका छौँ। यसको गदुर सहित जमिन माथिबाट यसको 86 मिटरको उचाइमा रहेको छ। भूमिगत तला 2 तला पनि हामीले थप गरेका छौँ। अहिले चाहिँ अन्डरग्राउन्ड धर्राको सङ्ग्रहालय समेतको लागि त्यो बेसमेन्टमा त्यो 2टा बेसमेन्टलाई समेत जोड्दाखेरि 94.4 मिटर बराबरको धर्राको चाहिँ टोटल उचाइ छ। र यसमा धर्राको विज्ञप्ति पहिला चाहिँ सिँढी मात्रै थियो, हामीले सिँढी जस्तो छ त्यस्तै ढङ्गले राखेका नै छौँ, सुरक्षित खालका त्यसको सिँढीको बनाएका छौँ। तर त्यसको साथसाथै आधुनिक प्रविधिको हिसाबले 2 हाम्रो लिफ्टहरूको पनि व्यवस्था गरिएको छ। प्रत्येक लिफ्टमा 10 जनाको दरले चाहिँ एकै पटकमा जान सकिन्छ। 40 सेकेन्डमा धर्राको माथिल्लो जुन चाहिँ बालकनी हो, त्यसको बालकनी त्यसमा चाहिँ पुग्न सकिन्छ। 20 तलामा बालकनीको व्यवस्था छ, त्यसबाट समग्र सहरको दृश्यावलोकन गर्न सकिने चाहिँ अवस्था हुन्छ। र 2टा लिफ्टबाट चाहिँ जाँदाखेरि चाहिँ हामी प्रत्येक 40 सेकेन्डमा हामी चाहिँ 20 जना मान्छेहरूलाई एकैचोटि ओभरलोड गर्न सकिने खालको एउटा व्यवस्था चाहिँ मिलाइएको स्थिति छ। र 22 तलामा हामीले शिवलिङ्ग पहिला जस्तो चाहिँ हामीले राखिएको थियो त्यो शिवलिङ्गलाई पुनः प्रतिस्थापन गरेका छौँ। र धर्रा मुनि चाहिँ बाट जानको लागि एस्कालेटरको पनि चाहिँ व्यवस्था गरिएको छ। र त्यो एस्कालेटर बाट चाहिँ भूमिगत संरचनामा जाने त्यहाँबाट एकैचोटि चाहिँ धर्राको 20 तलामा जाने गरेर त्यसको व्यवस्था मिलाइएको छ।
भनेपछि पहिला भन्दा त धेरै फरक रह्यो, भित्रपट्टि आफैमा सिँढी अथवा भर्याङबाट जान सकिने सिँढीहरू पनि छन् र 2टा लिफ्ट भनेपछि त मोटाईको हिसाबले पनि पहिला भन्दा अलिक मोटो स्वरूप देखिने हो।
पहिलाभन्दा अलिकति मोटो, हामीले चाहिँ त्यसको भित्रपट्टि मान्छेहरूको ग्यादरिङ हुने स्पेस पनि चाहिँ आवश्यक पर्यो। त्यहाँ फ्लो हुनको लागि एस्कालेटरबाट जानको लागि पनि चाहिँ मान्छेलाई आवश्यक पर्यो, लिफ्टबाट पनि आवश्यक पर्यो, धर्राको तल म्युजियम पनि राख्ने भयो। त्यसले गर्दा यसको अलिकति चाहिँ मोटाइ चाहिँ पहिलाको भन्दा अलिकति बढी स्ट्रक्चरल सेफ्टीको हिसाबले पनि हामीलाई जरुरी हो, त्यसैले त्यसको अलिकति मोटाइ बढेको छ। तर हाइट चाहिँ हामीले पहिलाको भीमसेन थापाको समयमै लिएर गएका छौँ, अर्थात् जुन धर्रा हामीले चाहिँ योभन्दा अगाडि देख्थ्यौँ, हामीहरू देख्दै आएको धर्रा भन्दा यसको उचाइ चाहिँ माथि छ।
हजुर सुशील सर, अब यहीँनिर जुन स्थानमा चाहिँ धरहरा अवस्थित रहेको स्थान छ त्यहाँ पहिला घुलाकको कार्यालय गोसुवारा कार्यालयलाई पनि अन्त सारेर त्यसको चाहिँ परिवेश त्यसको परिसरलाई अलिक फराकिलो बनाउने खालको सोच पनि राखिएको अवस्था छ। यसले गर्दाखेरि त्यहाँ पार्किङका कुराहरू हिजोभन्दा ठाउँ पनि फराकिलो भएको सन्दर्भ यसको समग्रतामा धरहरा अब सञ्चालन हुँदा अथवा त्यहाँको अवलोकन भ्रमणमा जाँदाखेरि आम मान्छेहरूले गर्ने अनुभूति र तपाईँहरूको योजनाको पनि समग्र पक्ष अलिकति भनिदिनुहोस् न।
यसमा हाम्रो खासमा धर्रा जतिखेर बनाउने चाहिँ संरचनाको बारेमा सोच्यौँ त्यतिखेर यत्रो ठुलो लगानी गरेर धर्रा बनाउँदै गर्दाखेरि यसमा सहरको निम्ति एकदमै आवश्यक एउटा ओपन स्पेस चाहिँ हामीलाई आवश्यक छ भन्ने चाहिँ हामीले ठहर गर्यौँ। र त्यही अनुसार धर्रा पहिला 7 पनि मात्रै क्षेत्रफलमा फैलिएको अवस्था थियो, त्यसको चाहिँ परिसर त्यति मात्रै थियो। त्यसलाई अहिले 42 पनि क्षेत्रफलमा जाने गरिकन वरिपरिका हाम्रा जग्गाहरू जति पनि सरकारी संरचनाहरू छन् त्यसको अलिक कन्जेस्टेड पनि भएको थियो, ती संरचनाहरूलाई अन्यत्र उपयुक्त स्थानमा स्थानान्तरण गर्ने योजना सार्यौँ। त्यसै अनुसार टक्सार कार्यालयलाई हामीले गोबर मलमा चाहिँ सिफ्ट गरेका छौँ र यो पछि राष्ट्र ब्याङ्ककै परिसरमा चाहिँ लैजाने गरेर त्यसको व्यवस्थापन भएको अवस्था छ। त्यसै गरी चाहिँ हाम्रो हुलाक चाहिँ कार्यालयलाई वैदेशिक विभाग कार्यालय थियो गोसारा हुलाक, त्यसलाई हामीले चाहिँ दिल्ली बजारमा सारिसकेको अवस्था छ। चाहिँ त्यसो गर्दाखेरि अनि सञ्चय कोषको बिल्डिङको केही भाग चाहिँ हामीले चाहिँ त्यसलाई फर्काउनु पर्ने अवस्था आयो गुरुजना मुताबिक। त्यसरी चाहिँ यसको 42 पनि क्षेत्रफलमा गएको छ। यसमा सुन्दाराको संरक्षण हुनेछ, सौन्दर्यीकरण गरिनेछ, पुरानो धर्रालाई यथापथ रूपमा बचाएर राखिनेछ र त्यसलाई सिसाभित्र राखेर चाहिँ हेर्न सकिने व्यवस्था मिलाइनेछ। त्यसको साथसाथै चाहिँ अहिले हामीले चाहिँ एउटा भूकम्प सङ्ग्रहालय हाम्रो भूकम्प पछाडिको जुन चाहिँ एउटा पछिसम्मको लर्निङको लागि चाहिँ एउटा चाहिँ संरचना र चाहिँ एउटा चाहिँ संस्था स्थापना गर्नुपर्छ भन्ने आवश्यकता महसुस गरिकन हामीले भूकम्प सङ्ग्रहालयको व्यवस्था मिलाएका छौँ। 2 तलासम्मको त्यहाँ भूकम्प सङ्ग्रहालय हुन्छ र भने टक्सार रहेको पहिलाको ठाउँमा भूमिगत सहित चाहिँ 2 तला टक्सार सङ्ग्रहालयको व्यवस्था हुनेछ। र त्यसरी चाहिँ हामीले भूकम्प पछाडिको अवस्था पुनर्निर्माण पुनर्स्थापना राहत उपचार लगायतका सबै पक्षहरूको चाहिँ प्रदर्शनी गर्ने गरिकन एक्जिबिसन सहितको चाहिँ त्यसको व्यवस्था मिलाइएको छ। त्यस्तै गरी त्यहाँ चाहिँ 3 तले गाडी पार्किङको व्यवस्था छ, जहाँ 400 चाहिँ ठुला अरू चाहिँ 4 तल्ले गाडीहरूको चाहिँ पार्किङ गर्न सकिनेछ भने 700 मोटरसाइकलहरूको पार्किङ गर्न सकिनेछ। र त्योभन्दा माथि चाहिँ हाम्रो रुफटप गार्डनको रूपमा चाहिँ रहनेछ, यो सबै चाहिँ ग्राउन्ड लेभलमा चाहिँ हाम्रो गार्डनहरू चाहिँ त्यहाँ रहन्छ। मनोरम दृश्यहरू रहनेछन् त्यही वाटर फाउन्टेन लगायतका, जसले एउटा धर्राको त्यो आकर्षणलाई थप चाहिँ आकर्षित गर्ने र ती सबै मान्छेहरूको एउटा टुरिज्मको एउटा स्पटको रूपमा चाहिँ विकास गर्न सकिनेछ। त्यस्तै गरी यसको चाहिँ बाहिरतिर चाहिँ खिता पोखरी र टोलीखेललाई जोड्ने गरिकन स्थानीय जनताको माग अनुसार हामीले चाहिँ त्यहाँ छुट्टै बाटोको पनि व्यवस्था मिलाएका छौँ, चाहिँ उहाँहरूको आवागमनलाई अत्यन्त सहज बनाइदिने पनि व्यवस्था मिलाइएको अवस्था छ। त्यस्तै गरी दुईटा ब्लकलाई हाम्रो सङ्ग्रहालय र धर्रा क्षेत्रलाई चाहिँ जोड्ने गरिकन हाम्रो चाहिँ अत्यन्त आकर्षक चाहिँ भ्यू डेक सहितको हाम्रो चाहिँ आकाशीय पुल भनौँ त्यो चाहिँ बनाइनेछ। त्यसले चाहिँ धर्राको समग्र दृश्य प्रकटन गर्न सकिने पनि अर्को व्यवस्था मिलाइनेछ। यसरी धर्राको जुन क्षेत्र छ, धर्रा सुन्धाराको यो समग्र क्षेत्र, त्यो चाहिँ अत्यन्त आकर्षक प्रकारको एउटा चाहिँ पर्यटकीय केन्द्रको रूपमा विकास हुनेछ।
त्यो अवस्था सम्पन्न हुनको लागि त अलिकति समय लाग्छ होला, जसरी अब यहाँले चाहिँ अरू पनि संरचनाहरू तल धरहराको चाहिँ वरिपरि रहने संरचनाहरू निर्माण कार्य आगामी दिनमा सुचारू भएर सम्पन्न हुने प्रक्रियामा छन्। धरहरा चाहिँ सम्पन्न भइसकेर त्यसको चाहिँ उद्घाटन गर्ने खालका खबरहरू पनि छन्, भोलि नै सम्माननीय प्रधानमन्त्रीज्यूबाट उद्घाटन गर्ने खालको तयारी छ भन्ने खालको कुरा पनि छ। यो धरहराको चाहिँ उद्घाटनको सन्दर्भ पनि अलिकति जानकारी गराइदिनुहोस् न।
यसमा कस्तो छ भने हामीले धर्रा जनताको अत्यन्त ठूलो अपेक्षा, नेपालको पुनर्निर्माणको सन्दर्भमा हामीले बिल्ड ब्याक बेटरको प्रिन्सिपल सिद्धान्तलाई अगाडि सार्यौँ। हामीले धर्राको पुनर्निर्माण गर्दाखेरि त्यो मात्रै नभइकन यसको समग्र क्षेत्रको अहिले मैले बताएँ त्यसलाई चाहिँ पुनर्निर्माण गर्ने सोच बनायो। तर जनताको सबभन्दा पहिलो चाहना धर्रा आफैमा चाहिँ माथि उठोस् र त्यो तत्काल चाहिँ सम्पन्न हुन सकोस् भन्ने चाहना थियो। हामीले त्यो चाहनालाई सम्बोधन गर्ने गरिकन धर्राको चाहिँ कन्ट्राक्ट म्यानेजमेन्ट गर्दाखेरि नै हामीले धर्रालाई चाहिँ पहिला सम्पन्न गर्नुपर्ने प्रावधान सहितको चाहिँ हाम्रो प्रावधान के अरे चाहिँ सम्झौतामा उल्लेख गरेर त्यो काम अगाडि बढाउन लगायौँ। त्यसलाई सबभन्दा पहिलो प्राथमिकता दियौँ। त्यसको भूमिगत पार्किङ लगायतका अरू चाहिँ सङ्ग्रहालय लगायतका कुराहरूलाई कर्मश गर्दै जाने गरिकन, किनकि त्यहाँको साइटको क्लियरेन्स पनि गर्नुपर्ने थियो, त्यो गर्दै जाने गरिकन चाहिँ हामीले काम अगाडि बढायौँ। त्यसो हुँदाखेरि अहिले धर्राको काम चाहिँ सम्पन्न भइसकेको छ र धेरै चाहिँ जनताको सारा नेपाली जनताले यो धर्राको चाहिँ कहिले चढ्न पाइन्छ, यसलाई अब छिटोभन्दा छिटो यो सम्पन्न भएको कहिले देख्न पाइन्छ, पहिलाकै ठाउँमा चाहिँ उभिएको धर्रा उभिएको हामीले हेर्न चाहन्छौँ भन्ने चाहिँ ठुलो चाहिँ माग चाहिँ हामीले पायौँ। त्यसो हुँदाखेरि हामीले धर्रालाई चाहिँ बढी फोकस गरिकन त्यसलाई सम्पन्न गर्ने कुरामा चाहिँ ध्यान दिएर लिएर गयौँ। त्यस्ताखेरि आज धर्रा सम्पन्न भएको अवस्थामा छ र चाहिँ सामान्य प्रधानमन्त्रीज्यूबाट भोलि त्यसको उद्घाटन हुँदैछ, भोलि 11 बजे त्यसको उद्घाटन हुँदैछ र हामीले चाहिँ सम्पूर्ण सञ्चार माध्यमहरू मार्फत यसलाई प्रत्यक्ष प्रसारणको पनि व्यवस्थापन मिलाइराखेका छौँ। त्यसो हुँदाखेरि COVID-19 यो अवस्थामा त्यसलाई संक्रमण पनि नफैलियोस् र सबैले चाहिँ हेर्न पाउने अवस्था पनि बन्न सकोस्, एउटा चाहिँ हाम्रो भावनाको प्रतीक, हाम्रो गौरवको चाहिँ एउटा स्थान, त्यसलाई चाहिँ त्यो त्यसको उद्घाटन हेर्न पाउने व्यवस्था पनि मिलाएका छौँ र अरू समग्र संरचनाहरूलाई प्रायोगिक कार्य अवधिभित्रैमा हामीले चाहिँ 10 गतेसम्मको अधिकतम समय त्यो प्रायोगिक त्यो विषयमा सम्पन्न गरिसक्नुपर्ने हामीले चाहिँ लक्ष्य निर्धारण गरेर काम अगाडि बढाएका छौँ। सम्भवतः मङ्सिरको मसान्तसम्ममा हामीले यसलाई सम्पन्न गरेर अनि प्राधिकरणको चाहिँ बन्द हुनु अवस्था अगाडि नै प्राधिकरणको कार्यकालको समय अवधिभित्रैमा हामीले धर्राको पुनर्निर्माणको काम सम्पन्न गर्नेछौँ र
हजुर, अब भूकम्पले पारेको चाहिँ क्षति त्यसको प्रभावको सन्दर्भमाथि हामी मूलत धरहरामा केन्द्रित रहँदै गर्दाखेरि अन्य पनि कतिपय हाम्रा महत्वपूर्ण सम्पदाहरूको चाहिँ पुनर्निर्माणको प्रक्रिया पनि चासोको विषय हो। धरहरा बाहेकका काठमाडौँका अरू सम्पदाहरूको चाहिँ अवस्थाको विषय पनि अलिकति जानकारी गराइदिनुहोस् न।
हाम्रो काठमाडौँ उपत्यकामा लगायत चाहिँ मुलुकभरि रहेका हाम्रा सम्पदाहरूमा 920 सम्पदाहरू हामीले पुनर्निर्माण गर्नु परेको थियो र अहिलेसम्म आउँदाखेरि हामी करिब 85% बराबरको सम्पदाहरू पुनर्निर्माणको सम्पन्नताको तहमा पुगेका छन्। अर्थात् हामी अब 15% मात्रको मात्रै सम्पदाहरूको मात्रै हामीले चाहिँ अब पुनर्निर्माण काम चाहिँ सुरु गर्नुपर्नेछ। अरू चाहिँ सम्पन्न भएको र चाहिँ हाम्रो पुनर्निर्माण हुँदै गरेका संरचनाहरूको हिसाबले 85%। त्यसमध्येमा विशेष सम्पदा क्षेत्रमा हाम्रो 170 पुनर्निर्माणको कामहरू गर्नुपर्ने हो। हाम्रो 7 विश्व सम्पदा क्षेत्रमा यसमा 110 सम्पन्न भइसकेको र 49 अहिले चाहिँ कार्यान्वयनमा गइराखेको अवस्थामा हेर्दाखेरि करिब 94% बराबरको सम्पदाहरूको पुनर्निर्माणको काम सम्पन्नताको तहमा चाहिँ विश्व सम्पदा क्षेत्रमा पुगेको अवस्था छ। त्यहाँ 11 मात्रै चाहिँ हामीले अब सुरु गर्नुपर्ने अवस्थामा छ। उपत्यकाको मात्रै हेऱ्यौँ भने 406 सम्पदाहरूको पुनर्निर्माण गर्नुपर्ने छ हामीले, त्यसमध्येमा 207 सम्पन्न भइसकेका छन् पनि चाहिँ 111 चाहिँ यसको अहिले चाहिँ सम्पन्न कार्यक्रममा पुगेका छन्। अर्थात् करिब करिब चाहिँ उपत्यका तीन जिल्लालाई चाहिँ हेर्ने हो भने हामीहरू करिब करिब 80% हारारीमा पूर्णाको काम सम्पन्नताको चरणमा उपत्यकाभित्र पुगेको छ। अर्थात् त्यसरी हेर्दाखेरि हाम्रो ठुलो मात्रामा चाहिँ सम्पदाहरूको सम्पन्न चरणमा गइराखेको छ।
हजुर सुशील सर, अब यहीँनिर भूकम्पको प्रभाव सबभन्दा चाहिँ चासोको रूपमा र आवश्यकताको रूपमा चाहिँ हेर्ने हो भने विभिन्न 14 जिल्लामा निजी घरहरू चाहिँमा पुगेको चाहिँ क्षतिको सन्दर्भले गर्दाखेरि पुननिर्माणले जे ढंगको प्रावधान मापदण्ड बनाएर तपाईँहरूले त्यसको आधारमा निजी घरहरू निर्माण गर्ने प्रक्रियामा शुरूआतका चरणमा निकै महत्व दिएर त्यसलाई प्राथमिकतामा राख्नुभएको अवस्था थियो। निजी घरहरूको पुननिर्माण प्रक्रियामा जे उद्देश्य प्राधिकरणले राखेको थियो त्यो उद्देश्यमा हामी आजको मितिमा कहाँनिर छौं?
हामीले सबै घरहरू भूकम्पबाट क्षति भएका 811,754 घरहरू पुनर्वास गर्ने लक्ष्यका साथ काम अगाडि बढाएका छौँ। यसमध्येमा आजको दिनमा आइपुग्दाखेरि 752,770 जनाले आफ्नो घरको पुनर्वास सम्पन्न गर्नुभएको वा त्यसले सम्पन्नताको चरणमा पुर्याउनु भएको छ। अर्थात् यसरी हेर्दाखेरि हामी करिब 93% बराबरका निजी आवासका पुनर्वास गर्नुपर्ने घरहरूको काम चाहिँ सम्पन्नताको अवस्थामा पुगिरहेका छौँ र यो आर्थिक वर्षभित्रमा यी सबै कामहरू सम्पन्न हुनेछ। यसको साथसाथै हामीले यसको यो घरहरूको सम्पन्न भन्ने भन्दै गर्दाखेरि हामीले घरसँग सँगै थुप्रै खालका अरू चाहिँ इस्युहरूलाई सम्बोधन गर्दै काम गरेका हौँ। जस्तो एउटा चाहिँ जोखिमयुक्त बस्तीहरू हाम्रो 279 बस्तीहरू थिए, त्यसमा 4,720 लाभदायीहरूलाई चाहिँ हामी स्थानान्तरण गर्नुपर्ने थियो। त्यसलाई हामी 100% रूपमा चाहिँ स्थानान्तरण गर्ने गरेका छन्। जग्गाको व्यवस्थापन मिलाएर घरहरू सम्पन्न भएका छन् र हाम्रो केही अलिकति बस्ती बाँकी छ, त्यो चाहिँ हाम्रो अब घरको निर्माणको काम भइराखेको भइराखेको छ र छिट्टै यही वर्षको अन्तसम्ममा हामी सम्भवतः सबै जोखिमयुक्त बस्तीको स्थानान्तरणका काम चाहिँ सम्पन्न भइसक्नेछ।
अर्को एउटा पनि पाटो छ, आज पनि गोर्खापत्रले एउटा समाचार प्रकाशित गरेको छ, अब 7,000 बढी चाहिँ विद्यालयहरूमा परेको चाहिँ क्षतिमा तपाईँहरूले 6,000 संख्या उल्लेख गरेको विवरण समाचारमा आएको छ। स्कूलहरू बनाउने क्रममा पनि त्यो ढंगको उपलब्धि हो?
हो, एकदमै राम्रो उपलब्धि हासिल भएको छ विद्यालयमा। हामी एउटा मलाई लाग्छ नेपालमा विद्यालयहरूको पुनर्निर्माणमा यो इतिहासमा यति छिटो यति धेरै एकचोटि भएको हामीसँग त्यसको रेकर्ड छैन, त्यति स्केलमा काम भएको छ। अर्थात् 7,553 विद्यालयहरू मध्येमा 6,246 चाहिँ विद्यालयहरूको पुनर्निर्माणको काम सम्पन्न भएको छ। त्यसमा 30 विद्यालयको मध्येमा 34,237 चाहिँ कक्षा कोठाहरू विभिन्न प्रकारका कक्षा कोठाहरूको काम चाहिँ सम्पन्न भएको अवस्था छ। त्यो भनेको 83% काम चाहिँ सम्पन्न भएको छ, 70% बराबरको चाहिँ अरू कामहरू अनगोइङ छ। त्यसले गर्दा विद्यालय पुनर्निर्माणमा हामीले एक खालको क्रान्ति नै गरेका छौँ भन्ने मलाई लाग्छ। चाहिँ ठुलो चाहिँ स्केलमा हामीले सार्वजनिक विद्यालय शिक्षालाई सुधार गर्नको लागि, गुणस्तरमा सुधार गर्नको लागि एउटा ठुलो चाहिँ लेभलमा चाहिँ आधार चाहिँ पूर्वाधार चाहिँ कुरा भएको स्थिति छ।
स्वास्थ्य क्षेत्रतर्फको कुरामा पनि भूकम्पले पारेका कतिपय जिल्लाका अस्पतालहरूमा परेको प्रभाव र तिनलाई पुननिर्माण गर्ने सन्दर्भ र अहिलेको चाहिँ स्वास्थ्य स्थिति जुन खालको जटिल अवस्थामा छ त्यसले गर्दाखेरि पनि पूर्वाधारको हिसाबले स्वास्थ्य क्षेत्रलाई मजबूत बनाउने सन्दर्भमा यस्तो बेलामा काम गर्दै गर्दाखेरि अलि बढी ध्यान दिनुपर्ने अवस्था पनि छ होला। स्वास्थ्यतर्फको तपाईँहरूको प्रगति पनि भनिदिनुहोस् त।
हामी स्वास्थ्यमा पनि धेरै महत्त्वपूर्ण हिसाबले अघिल्लो वर्षमाथि चाहिँ हामीले त्यसमा विशेष ध्यान दिएर काम अगाडि बढायौँ। 1,197 स्वास्थ्य संस्थाहरूको पुनर्निर्माण गर्नुपर्नेमा हाम्रो 698 सम्पन्न भइसकेका छन् र 296 हाम्रो सम्पन्नताको चरणमा पुगिरहेका छन्। त्यसरी हेर्दाखेरि करिब 83% बराबरका स्वास्थ्य संस्थाहरू हामी लगभग सम्पन्न गर्ने अवस्थामा पुगिराखेका छौँ र यो वर्ष स्वास्थ्य संस्थाको पुनर्निर्माणमा अत्यन्त उल्लेखनीय हिसाबले चाहिँ हामीले कामहरू अगाडि बढायौँ र चाहिँ करिब 296 स्वास्थ्य संस्थाहरू एकैचोटि चाहिँ पुनर्वासको काम चाहिँ सुरु गरेर सम्पन्नताको अवस्थामा पुगिरहेका छ। अब हामीलाई 202 स्वास्थ्य संस्थाहरूको पुनर्वासको काम सम्पन्न गर्नुपर्नेछ। त्यसको काम चाहिँ हामीले आगामी आर्थिक वर्षमा बजेट राखिकन चाहिँ हाम्रो सम्बन्धित निकायबाट यो काम सम्पादन हुने गरिकन त्यसको वित्तीय योजना र कार्ययोजना चाहिँ हामीले चाहिँ अन्तिम छ, त्यसलाई टुङ्गो लगाइसकेका छौँ।
हामी लगभग कुराकानीको अन्तिम चरणमा छौं, समय थोरै छ। जे उद्देश्यले पुननिर्माण प्राधिकरणको गठन भएको हो र तपाईँहरूले जे कार्यक्रमहरू लिएर अगाडि बढ्नु भएको थियो, जुन मितिसम्म सम्पन्न गर्ने लक्ष्य थिए त्यो हेर्दाखेरि बाँकी दिनहरूमा तपाईँहरूले गर्नुपर्ने कामहरूको चाहिँ अवस्था र उद्देश्य बीचको चाहिँ सम्बन्धको विषय पनि अन्तिममा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
यसमा हाम्रो जति पनि पुननिर्माण र पुनर्स्थापनाका लक्ष्यहरू निर्धारण गरेर काम अगाडि बढायौं, त्यसमा हामी चाहिँ हाम्रा लगभग सम्पन्नताको अवस्थामा पुऱ्यायौँ। 93% निजी आवासले सम्पन्न भएर जाने अवस्था, 98% शिक्षण संस्थाहरू सम्पन्नताको अवस्थामा रहेको, 83% स्वास्थ्य संस्था लगायतको जुन चाहिँ यो चाहिँ हाम्रो बिचमा चाहिँ हामीले चाहिँ सम्पन्नता अवस्थामा पुर्याइरहेका छौँ। यो हाम्रो लक्ष्य हामी लगभग पुरा गर्ने स्थितिमा पुगेका छौँ। हामीलाई यही बिचमा थुप्रै चुनौतीहरू चाहिँ हामीलाई चाहिँ आए, चाहिँ अन्यथा हामी यसलाई चाहिँ अझै चाँडै सम्पन्न गर्न सक्नेछौँ। हाम्रो चाहिँ COVID-19 यो महामारी यसले यो पारेको जटिलता तथा हामी सबैलाई चाहिँ जानकारी नै छ। त्यसको साथसाथै हाम्रो स्रोत साधनको व्यवस्थापन, हामीलाई 900 अरब बराबरको रकम चाहिने, अन्तर्राष्ट्रिय समुदायको 293 अरब थियो, त्यो सम्पूर्ण रूपमा प्राप्त भयो हुने स्थिति भएको छ। तर त्यति हुँदाहुँदै पनि सरकारले ठुलो मात्रामा चाहिँ रकम उपलब्ध गर्नुपर्ने अवस्था र त्यसमा स्रोतको व्यवस्थापन गर्दै काम गर्नुपर्ने स्थितिले गर्दा पनि हामीलाई चाहिँ अलिकति केही चाहिँ यो टुङ्गो लगाउनलाई केही समय आवश्यक परेको। तर हामी यो सबै कामहरू चाहिँ लगभग सम्पन्नताको अवस्थामा यो आर्थिक अवस्थामा पुगेको स्थिति छ। के कामहरू अलिकति बाँकी बचेको कामहरू हामी सरकारका सम्बन्धित निकायद्वारा चाहिँ सम्पादन गरी गरिकन त्यसको वित्तीय योजना, त्यसको कार्ययोजनाको खाका सहितको चाहिँ संस्थागत संरचनाको व्यवस्थापन मिलाइसकेका छौँ।
हजुर हुन्छ सुशील सर, समय यति नै रह्यो। समय र विचार सहित कार्यक्रममा सहभागी हुनुभयो त्यसको लागि रेडियो नेपालको तर्फबाट धेरै धेरै धन्यवाद छ। हस् नमस्कार। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील गेवाली। पुननिर्माण प्रक्रियाको एउटा महत्वपूर्ण चरणमा केन्द्रित रहेर हामीले विशेष गरी धरहरा निर्माणको सन्दर्भमा केन्द्रित कुराकानी प्रस्तुत गर्यौं। यसै कुराकानीको साथसाथै आजको लागि अन्तर्सम्वादको समय सकिएको छ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिएर म विमल गेवाली बिदा हुन्छु। नमस्कार।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय।